السلام علیکم،
وائس آف امریکہ واشنگٹن کی اردو سروس سے پروگرام پیش ہے جہاں رنگ، میزبان بہجت حاضر خدمت ہے۔ میرے ساتھ پروڈیوسر ہیں اسفر امام اور انجینئر ہیں مارٹن کروسس۔ میڈیا ویو 972 کلو ہرٹز کے علاوہ آپ آن لائن بھی ہمارا یہ پروگرام سن رہے ہیں۔ اردو وی او اے ڈاٹ کام پر لاگ ان کر کے آڈیو اسٹریم پر کلک کیجیے اور براہ راست ہماری نشریات سماعت فرمائیے۔ پروگرام نشر ہونے کے بعد آپ اسے اردو وی او اے کی ویب سائٹ، فیس بک اور ٹویٹر پر بھی سن سکتے ہیں اور اپنی رائے دے سکتے ہیں۔ ہماری آپ سے یہی درخواست ہے کہ آپ ان پروگراموں کو سنیں اور ان کے بارے میں رائے ضرور دیں تاکہ ہم یہ اندازہ لگا سکیں کہ آپ ہمارے ان پروگراموں کو کس انداز میں پسند کرتے ہیں اور کس انداز میں سننا چاہتے ہیں۔ تو آئیے آج کے پروگرام میں ہم جن موضوعات پر بات کر رہے ہیں ان پر ایک نظر ڈالتے ہیں۔ پاکستان کے وزیر داخلہ کا ایم کیو ایم کے رہنما کے بارے میں برطانوی وزارت کے حکام سے رابطہ، پاکستان کا سیاسی منظرنامہ، پاکستان کے قبائلی علاقوں میں فوجی کارروائی اور دیرس میں اسکول میں بم دھماکہ، پاک افغان سرحدی مسائل، ترکی میں 50 سے زائد افراد کی موت کا باعث بننے والے خودکش حملے کے بعد صورتحال کا جائزہ، شام کے شہر حلب میں کیا صورتحال ہے جنگ کے بعد کی، امریکی وزیر خارجہ کا افریقہ کا دورے کی اہمیت کیا ہے اور امریکہ میں صدارتی انتخابی مہم کی صورت اس وقت کیا ہے، ایک جائزہ پیش کریں گے۔ پاکستان کے وزیر داخلہ چودھری نثار نے ایم کیو ایم کے رہنما الطاف حسین کی کراچی میں پیر کو ہنگامہ آرائی کی وجہ بننے والی تقریر کے بعد برطانوی وزارت خارجہ کے حکام سے کہا ہے کہ وہ سنگین جرم میں ملوث شخص کو قانون کے دائرے میں لانے کے لیے معاونت کریں۔ دوسری جانب لنڈن میں مقیم ایم کیو ایم کے سربراہ الطاف حسین نے اپنے ایک بیان میں اپنی تقریر اور میڈیا کے ساتھ پیش آنے والے ناخوشگوار واقعات پر معافی طلب کی ہے۔ ادھر متحدہ قومی موومنٹ ایم کیو ایم کے ڈپٹی کنوینر فاروق ستار نے منگل کے روز کراچی میں ایک ہنگامی نیوز کانفرنس سے خطاب کرتے ہوئے اپنی جماعت کے قائد الطاف حسین کے بیان سے لا تعلقی کا اظہار کرتے ہوئے کہا کہ اب ایم کیو ایم پاکستان ہی سے چلائی جائے گی۔ انہوں نے کہا کہ ایم کیو ایم کے قائد کے ذہنی دباؤ یا دباؤ کا کوئی مسئلہ ہے تو اسے حل ہونا چاہیے۔ ایم کیو ایم لنڈن کے دفتر یا الطاف حسین کی طرف سے فاروق ستار کے اس بیان پر فوری طور سے کوئی رد عمل سامنے نہیں آیا۔ تو صورتحال کے یہ اہم واقعات مختصر ہم نے بیان کر دیے۔ جیسا کہ آپ جانتے ہیں گزشتہ روز میڈیا کے آؤٹ لیٹس پر کچھ حملے بھی کیے گئے، ناخوشگوار واقعات پیش آئے جس پر ہمارے گزشتہ روز کے پروگرام میں کافی تفصیلی بحث ہوئی تھی۔ اس وقت ہمارے ساتھ ہم نے اپنے ان تمام جگہوں سے اپنے تجزیہ کاروں کو زحمت دی ہے کہ وہ ہمارے ان صورتحال کا تجزیہ کرنے کے لیے ہمارے سامعین کو بتائیں کہ اصل میں جو واقعات ہیں ان کا رخ کس طرف ہے، اس کے محرکات کی اگر بارے میں کچھ پتہ چل سکے، صورتحال آگے کیا رخ اختیار کرے گی، ان ساری چیزوں کا جائزہ لینے کے لیے ہم بات کریں گے۔ کراچی سے ہمارے ساتھ ہیں ہمارے ساتھی وائس آف امریکہ کی اردو سروس کے لیے جو نمائندے کے طور پر کام کرتے ہیں، آپ ان کی رپورٹیں سنتے ہیں، شہزاد حسین صاحب کراچی سے ہیں۔ اس کے علاوہ کراچی سے ایک بڑا ہی ممتاز اور معتبر نام ہے تجزیہ کاروں میں، ڈاکٹر توصیف احمد کا، وہ ہمارے ساتھ ہوں گے۔ بریگیڈیئر ریٹائرڈ عمران ملک ہمارا ساتھ دیں گے، اور لنڈن سے، کیونکہ لنڈن میں بھی ایم کیو ایم کے جو دفاتر تھے وہاں پر، وہاں کچھ برطانوی پاکستانیوں کی طرف سے احتجاجی مظاہرے کی صورت ہو رہی ہے، دیکھا جا رہا ہے، تو ان ساری صورتحال کا جائزہ لینے کے لیے منظر وسیم لنڈن سے ہمارا ساتھ دیں گے۔ تو آئیے اب ہم شہزاد حسین صاحب سے سب سے پہلے بات کرتے ہیں۔ وہ ڈاکٹر فاروق ستار کی پریس کانفرنس میں خود سے موجود تھے۔ پہلے تو سب کو ہم خوش آمدید کہتے ہیں اپنے پروگرام میں۔ السلام علیکم جی۔ اچھا شہزاد صاحب، آپ پریس کانفرنس میں خود سے موجود تھے، فاروق ستار صاحب کی پریس کانفرنس کو بہت سارے لوگوں نے دیکھا، بہت ساری جگہوں سے اس کے بارے میں مختلف طرح کی باتیں کی جا رہی ہیں، بلکہ تمام کے تمام جو پاکستان کے میڈیا آؤٹ لیٹس ہیں ان پر اسی انداز میں بات کی جا رہی ہے۔ اس کا پس منظر کیا تھا، اس کے محرکات کیا تھے، اس کا آگے چل کے صورت کیا ہوگی، ظاہر ہے کہ ان ساری باتوں کا وقت کے ساتھ تعلق ہے۔ آپ یہ بتائیے گا کہ کوئی خاص ایسی بات جو اس پریس کانفرنس میں آپ کو مختلف نظر آئی، کیا صورت حال کی تھی، لوگوں کی وہاں پر ماحول کیسا تھا، جو ساتھ ان کے تھے ان کی صورتحال کیا تھی، کس طرح سے آپ ایک رپورٹر کی حیثیت سے ساری بات کو بیان کریں گے؟
جناب، جب یہ بات سامنے آئی کہ ایم کیو ایم کے سینئر رہنما ڈاکٹر فاروق ستار ایک اہم پریس کانفرنس کرنے والے ہیں، تو چونکہ کل رات انہیں رینجرز اپنے ساتھ لے گئی تھی، تو ایک تو پہلے یہ تھا کہ انہیں رہا کیا جائے گا، اور خود فاروق ستار نے بھی یہ بات کہی کہ اب جو وہ پریس کانفرنس کر رہے ہیں وہ وہی ہے جو وہ گزشتہ شب کرنا چاہتے تھے، لیکن انہیں اجازت نہیں دی گئی تھی۔ تو انہوں نے خود یہ اشارہ کیا کہ لوگ کہیں گے کہ شاید کسی کے اشارے پہ اب وہ یہ پریس کانفرنس کریں. ایک تو یہ اس کا پس منظر ہے. جو کراچی پریس کلب ہے وہاں بہت دیر انتظار کے بعد ڈاکٹر فاروق ستار آئے, اور اس دوران وہاں پر ایک ایک کر کے ایم کیو ایم کے جو ایم پی ایز ایم این ایز مختلف رہنما ہیں وہ جمع ہوتے رہے, بڑھتے چلے گئے اور انتظار بھی ظاہر بڑھتا گیا. خود ڈاکٹر فاروق ستار اور کچھ اور رہنماؤں کی ملاقات ایک دوسری جگہ پر ہوئی, اور جب ڈاکٹر فاروق ستار وہاں پر آئے تو جو گزشتہ روز کراچی میں ہوئی تھی ہنگامہ آرائی اور پاکستان مخالف نعرے کہیں یا بیانات کہیں, تو سب سے پہلے تو اس کو ایک طرح سے کہیں کہ اس کا اینٹی ڈوٹ وہاں پہ جو ہے وہ پیش کیا گیا, ظاہر کیا گیا اس کا اثر, یعنی کہ پاکستان کے حق میں نعرے مارے گئے. اور جو پوری پریس کانفرنس تھی اس میں اگر سب سے اہم بات جس پہ بار بار بات ہو رہی ہے وہ یہ کہ ڈاکٹر فاروق ستار نے کہا کہ متحدہ قومی موومنٹ کا پورا نام جو ہے وہ متحدہ قومی موومنٹ پاکستان ہے, یہیں پہ رجسٹرڈ ہے, یہیں کی سیاست کرتی ہے, یہیں پہ کرتی ہے, چنانچہ یہیں سے اس کو کنٹرول کیا جائے گا, یعنی فیصلہ یہیں پہ کیا جائے گا. تو اور تفصیلات تو بہت ہیں لیکن یہ خاص خاص باتیں ہیں جو میں نے محسوس کی.
بہت بہت شکریہ شہزاد صاحب کی بات آپ سن رہے تھے, ساری تفصیل سے انہوں نے بات بتائی, پریس کانفرنس کا ماحول کیا تھا, اس میں خاص طور سے کیا بات سامنے آئی. تجزیہ ہم کرنے کے لیے ڈاکٹر توصیف کے پاس چلتے ہیں. ڈاکٹر صاحب یہ بتائیے گا, فاروق ستار کی پریس کانفرنس کے بعد ایک ہی سوال بار بار اٹھایا جا رہا ہے جو کہ تمام کے تمام میڈیا کے لوگ بھی اٹھا رہے ہیں اور مختلف حلقوں کی طرف سے یہ بات کی جا رہی ہے کہ کیا یہ مائنس ون کی صورت ہے, جبکہ بعض حلقوں کی طرف سے یہ تاثر بھی دیا جا رہا ہے کہ فاروق ستار کی طرف سے سخت بیان دیا جانا چاہیے تھا.
میں نے بھی اس پریس کانفرنس کو اٹینڈ کیا تھا جو کراچی پریس کلب میں ہوئی. یہ ایکچولی طور پہ مائنس ون کا فارمولا ہے جو ایک نئی شکل میں امپلیمنٹ ہوا. اس فارمولے پہ گزشتہ سال سے کام ہو رہا تھا, اور گزشتہ سال کے وقت میں جہاں تک میری اطلاعات ہیں الطاف حسین اس بات پہ تیار تھے کہ ایم کیو ایم کو ایک اوپن پارٹی بنا دیا جائے, اس کا آئین ہو, اس کے منتخب عہدیدار ہوں اور وہ پاکستان سے ہی چلائیں اور وہ ایک سمبولک ہیڈ رہے. مگر بعد میں جب برطانیہ میں انہیں ریلیف ملا ان کا موقف تبدیل ہو گیا, انہوں نے اور شاید بلدیاتی الیکشن کے نتائج کے بعد بھی تھے وہ بھی شاید وجہ تھی, اس کے بعد انہوں نے فوج کے خلاف تقریریں کی اور پھر وہ لاہور ہائی کورٹ میں پابندی لگا دی, تو اس کے بعد صورت حال خاصی خراب ہو گئی تھی. مگر یہ کہ یہ معاملہ بہت پہلے سے چل رہا تھا کہ اب الطاف حسین کسی طرح علیحدہ ہو جائیں یا سمبولک ہو جائیں اور پاکستان میں جو لوگ موجود ہیں وہی چلائیں اور وہ عسکری اسٹیبلشمنٹ سے اپنے آپ کو کلیئر کرائیں. تو میرا یہی ہے کل کا جو واقعات ہیں اس کا جو منطقی نتیجہ نکلا وہ یہی ہے کہ ایم کے ایم کراچی کی قیادت نے اپنے آپ کو لا تعلقی کا اظہار کر لیا, اور یہ لا تعلقی ہے اور اس کو انہیں ثابت کرنا پڑے گا. اگر انہوں نے ثابت نہیں کیا تو وہ جو آپریشن ہے وہ جاری رہے گا. ابھی کچھ صحافی بتا رہے تھے جو کاؤنٹ کرتے ہیں وہ کہتے ہیں کہ اس آپریشن میں کم از کم 400 سے 500 ایم کے ایم کے وہ کارکن مارے گئے, جن کے بارے میں ہمارے سیکورٹی ذرائع کہتے ہیں کہ وہ جنگجو ہیں یا انہوں نے راہ کے تحت کر دیا تھا.
اچھا اس وقت ہم بات کرتے ہیں, اب برگیڈیئر ملک سے بھی بات کرتے ہیں. برگیڈیئر صاحب یہ فرمائیے گا کہ متحدہ قومی موومنٹ کی اس موجودہ ساری صورتحال کے تناظر میں آپ اگر وسیع تر مفہوم پہ دیکھیں تو قومی سیاست پر اس کے کیا اثرات مرتب ہونے کی صورت آپ دیکھ رہے ہیں؟
بہت شکریہ جی. ایک بات کے اوپر میں اس طرح سے دیکھتا ہوں, اگر آپ اس طرح سے دیکھیں کہ واقعتاً ایم کیو ایم میں ایک سپلٹ پیدا ہو رہی ہے اور شاہ حسین صاحب کے علاوہ جہاں ان کی غیر حاضری کی بعد میں ہی یہ ایم کیو ایم آگے چلے گی, تو میرے خیال میں ہمیں تھوڑا انتظار کرنا چاہیے اور اس کے بعد کسی فیصلے یا نتیجے پہ پہنچنا چاہیے, کیونکہ کچھ ایسے انڈیکیٹرس تھے جو کہ یہ بتا رہے ہیں کہ شاید ہم بہت سے لوگ جو ہیں بہت جلدی کر رہے ہیں اس کو اسیس کرنے میں کہ واقعتاً ایم کیو ایم جو ہے پاکستان میں جو الگ ہو گئی ہے الطاف حسین صاحب سے, اور یہ بھی ممکن ہے کہ شاید مائنس ون فارمولا جس سے ہم بات کر رہے ہیں کہ وہ عمل پیدا ہو گیا ہے. میرے خیال میں اٹس ویری ٹو ارلی, یہ بہت جلدی ہے کہ اس سے ہم اس نتیجے پہ پہنچے, اور میرے پاس اس کی دونوں بات بنتی ہیں. ایک تو یہ ہے کہ جو باڈی لینگویج تھی ایم کیو ایم لیڈرس کی اس پریس کانفرنس میں,
جی
آپ یہ دیکھیں کہ الطاف حسین صاحب کے سپورٹرز ہیں جنہوں نے ان تین اسٹیشن پہ حملہ کیا اور چور چور کی اور گاڑیوں کو موٹر سائیکل کو آگ واگ لگائی, اس قسم کے اگر ان کے فنیٹک اور گارڈن سپورٹرز ہیں तो क्या ये जो लोग प्रेस कॉन्फ्रेंस कर रहे थे उनके कोई खतरा नहीं था, ऐसे खतरा महसूस नहीं हो रहा था? ये बहुत पीछे थे और बहुत कॉन्फिडेंस थे और इनको ऐसा लग रहा था कि कोई दिन इनको किसी किस्म का खतरा महसूस नहीं हो रहा। तो ये एक इंडिकेटर था मेरे लिए कि शायद ये एक डैमेज कंट्रोल की एक्सरसाइज है जो अशरफ हुसैन साहब ने किसी भी वजह से जो अल्फाज इस्तेमाल किए हैं किसी भी कंडीशन में, और उस डैमेज कंट्रोल करके इस सिचुएशन को संभाला जा रहा है। दूसरा जो इंडिकेटर मेरे लिए है वो ये कि एमक्यूएम के जो पाकिस्तान इंटेलिजेंस एजेंसीज हैं, जो बाहर की इंटेलिजेंस एजेंसीज हैं, उनके साथ काफी जवाबित है और एक से ज्यादा एजेंसीज के साथ है। और मैं ये भी समझ सकता कि अशरफ हुसैन साहब और एमकेएम का एमकेएम जितना बड़ा और वैल्यूएबल एसेट, वो इंटेलिजेंस एजेंसी जितनी जल्दी इससे हाथ धोएंगी या उसको इतनी जल्दी न्यूट्रलाइज होने देंगी, और अगर ये हो जाता है, अगर ये न्यूट्रलाइज हो जाते हैं और जो इंटेलिजेंस एजेंसी का होल जो है एमकेएम के और अशरफ हुसैन साहब का होल एमकेएम के और उनके थ्रू एजेंसी का होल एमकेएम और कराची के ऊपर खत्म हो जाते हैं, तो फिर मेरे ख्याल में ये पाकिस्तान और पाकिस्तान की सिक्योरिटी और इंटेलिजेंस एजेंसी की बहुत ही बड़ी कामयाबी होगी। मगर मैं ये चाहूंगा कि कुछ इंतजार करके देखो, क्योंकि ये भी मुमकिन है कि एज पर रूटीन कल को दो चार दिन के बाद फिर दोना दोना हो, फिर माफियां मांग ली जाए, फिर पांव पड़े जाए और उसके बाद फिर क्या क्या हो जाए और फिर हम वापस स्कूल के आ जाए।
अच्छा जी, मेरा यही सवाल डॉक्टर तौसीफ से सर। डॉक्टर तौसीफ साहब, आपके साथ मेरे दो सवाल हैं। एक तो ये है कि ज़ाहिर है कि इससे अगर ये सारी सूरत हाल दुरुस्त है, जैसा कि बज़ाहिर ये बात हो गई कि अब पाकिस्तान से ही इस पार्टी को चलाया जाएगा, तो लेकिन बहुत सारे लोगों का वही सवाल है जिसकी तरफ ब्रिगेडियर इमरान का भी इशारा था कि क्या ये मुमकिन नहीं है कि किसी वक्त जब सूरत हाल मामूल पर कुछ आने लगे, हालात मामूल पर आने लगें, तो लंदन की आदत को वापस शामिल कर लिया जाए। और दूसरा मेरा सवाल यह है कि एमक्यूएम के पैरोकारों की अल्ताफ हुसैन से शदीद वाबस्तगी देखी जाती रही है और बहुत सारी चीज़ें पहले होती आई हैं, पूरे कराची के ऊपर उसके असरात देखे जाते रहे हैं। आपके ख्याल में आज की सूरत हाल के बाद जो उनके बहुत ट्रू, जिसे कहते हैं हार्ड कोर जो पैरोकार हैं, उन पर क्या रद्द अमल होगा, उनका क्या रद्द अमल, क्या वो डॉक्टर फारूक सत्तार के इस बयान के बाद उन्हीं के साथ शामिल रहेंगे या कल जो इंतखाबात होने जा रहे हैं उसमें असर देखा जा सकेगा?
देखिए, ये जो बात हो रही है माइनस वन का फार्मूला इम्प्लीमेंट गया, ये मारूजी हालात की वजह से हो रही है। अगर जैसा कि ब्रिगेडियर साहब ने कहा कि चलते बाद माफी तलाफी हो जाएगी और कायद के रवाबित दोबारा पाकिस्तान के एमकेएम से हो जाएंगे, तो ये जो कराची में ऑपरेशन चल रहा है इसकी फिर एक नई शक्ल सामने आएगी। इस ऑपरेशन ने एमकेएम की अस्करी विंग को तकरीबन खत्म कर दिया। अगर यही वजह है कि आज कराची शहर खुला हुआ था, तो वो यहाँ के लोगों के लिए फिर उसको अफोर्ड करना बहुत ज्यादा मुश्किल हो जाएगा। एमकेएम पिछले एक साल से बहुत बुरे हालात से गुजर रही है, उनके चंदा मांगने के जराये बंद हो गए हैं, उनके इदारे बंद हो रहे हैं, उनके कारकुन लापता हैं, बहुत से लोगों की लाशें मिलती है, तो वो उनके लिए बहुत मुश्किल हो जाएगा। हाँ, अगर हम ये कहें कि पाकिस्तान की सिक्योरिटी एस्टेब्लिशमेंट की डॉक्ट्राइन तब्दील हो जाए, वो तो एक अलग बात है। अगर पाकिस्तान की सिक्योरिटी एस्टेब्लिशमेंट की डॉक्ट्राइन तब्दील नहीं होती तो फिर ये बहुत ज्यादा मुश्किल हो जाएगा। दूसरा सवाल ये है कि अल्ताफ हुसैन के जो चाहने वाले हैं
जी,
उनके पास मेरे ख्याल है इस वक्त इसके अलावा कोई और च्वाइस नहीं होगी कि वो फारूक सत्तार के साथ रहें। दूसरी सूरत में वो सिक्योरिटी एस्टेब्लिशमेंट के ऑपरेशन का शिकार होंगे और जहां उसके नतज उनके सामने, तो वो जब भी फारूक सत्तार साहब ने जब भी तो बहुत आसान जबान इस्तेमाल की है कि जो उनके चाहने वाले हैं डायार्ड वर्कर हैं वो ज्यादा परेशान ना हो और फारूक सत्तार के साथ में। दूसरी सूरत में उनके पास कोई दूसरी जमात नहीं, दूसरा रास्ता नहीं है जहाँ पे वो अपने आप को एकामोडेट करें। ये देखिए, ये एक पॉलिटिकल इंजीनियरिंग का तजर्बा है जो पाकिस्तान की सिक्योरिटी एजेंसी कर रही है गुज़िश्ता दो साल से, और मुझे लग रहा है कि वो एमकेएम के हवाले से कामयाब हो रहा है कि एमकेएम के अंदर तब्दीली का अमल किया जाए। जैसा कि मैं पहले कह रहा था कि दिसंबर में भी हो जाता अगर बर्तानिया में हालात बेहतर ना हो जाते कायद के लिए, तो ये है एक तजर्बा और ये हमें खासियत तक कामयाब नजर आ रहा है, वरना एस्टेब्लिशमेंट एमकेएम को काम करने की इजाजत नहीं देंगी जैसा एक साल से जाहिर हो रहा।
بہت بہت شکریہ ڈاکٹر توصیف احمد ہمارے ساتھ تھے کراچی سے. اب منظر سے ہم بات کرتے ہیں منظر وسیم صاحب سے جو لنڈن میں موجود ہیں. منظر صاحب آپ لنڈن میں ایم کیو ایم کی قیادت سے بات کرنے کے لیے بھی کوشاں رہے ہیں, برطانیہ میں پاکستانی بھی احتجاج کر رہے ہیں, تو اس صورتحال کی وضاحت ہمیں پروڈیوسر صاحب بتا رہے ہیں کہ ابھی منظر صاحب ہمارے ساتھ نہیں ہیں. تو برگر صاحب آپ سے میرا سوال ہے کہ وزیر داخلہ چودھری نثار نے برطانوی حکام سے کہا کہ سنگین جرم میں ملوث شخص کو قانون کے دائرے میں لانے میں معاونت کی جائے, تو اس بارے میں آپ یہ فرمائیے گا کہ اس طرح کے جب پاکستان مخالف جذبات اور نعروں کے ذریعے مخاصمانہ رویے کا اظہار کیا جاتا ہے تو بیرون ملک مقیم پاکستانی نژاد افراد کے خلاف کس نوعیت کی کارروائی کی توقع کرنی چاہیے؟
سب سے پہلی بات یہ ہے کہ یہ تو یو کے کا اپنا قانون ہے کہ ان کا کوئی بھی باشندہ بے شک جو یو کے کے اندر رہ کر کسی اور ملک میں وائلنس کو انسائٹ نہیں کر سکتا, اگر وہ وائلنس کو انسٹیگیٹ کرے اور لوگوں کو وائلنس سے ابھارے یا ٹیررزم سے ابھارے یہ ایک ان کے قانون کی خلاف ورزی ہے اور ان کے کام کے خلاف کارروائی ہونی چاہیے. اور یہ کام بہت پہلے سے ہو رہا ہے, پاکستان کی حکومت نے پہلے بھی برطانیہ کی حکومت سے ریکویسٹ کی ہے کہ اس کے خلاف کارروائی کی جائے. عمران خان صاحب نے بھی ایک کیس کیا تھا الطاف حسین صاحب سے اور کافی دفعہ اسکاٹلینڈ یارڈ میں یہ بات ہو چکی ہے. بہت سے لوگوں نے اسکاٹلینڈ یارڈ میں جیسے ہم ابھی فون کر کے کہا ہے کہ الطاف حسین صاحب کے خلاف برطانوی قانون کے تحت کارروائی کی جائے. بس یہ رہا ہے کہ جیسے میں نے پہلے عرض کیا الطاف حسین صاحب کی سپورٹ میں کچھ اور انٹیلیجنس ایجنسیز بھی ہیں اور جس کی وجہ سے ابھی یہاں برٹش جو گورنمنٹ ہے وہ اپنے انٹرسٹ کی وجہ سے ابھی فی الحال جو اتنے بڑے ان کے اوپر کیسز ہیں منی لانڈرنگ کے اور ایک جہاں جس میں ان کو انویسٹیگیٹ بھی کیا گیا ہے عمران حفیظ صاحب کے کیس میں, ان کے اوپر کوئی خاطر خواہ ابھی تک کامیابی نہیں حاصل ہوئی یا ان کو خاطر خواہ کوئی پروگرس نہیں ہوئی. تو یہ تمام باتیں ایسے لکھتی ہیں جیسے کہ یو کے یا ان کے انٹیلیجنس ایجنسیز کا بھی کوئی انٹرسٹ ہے کہ اس سچویشن کو اسی طرح سے چلنے دیا جائے. پاکستان کی گورنمنٹ کو اب یہ چاہیے کہ وہ برٹش گورنمنٹ سے زیادہ جو ہوتے ہیں اور وہاں پہ جو برٹش پاکستانی جو ہیں وہ ان کو کہا جائے کہ وہ بھی تھوڑا پریشر جنریٹ کریں, پولیٹیکل پریشر جنریٹ کریں اور پروٹیکٹ کریں. اور ٹین ڈالنگ فیس کی وجہ سے کہ آج بھی شاید کوئی چھوٹا سا ایک ہوا ہے ایڈمنسٹریشن, تاکہ ایک پبلک پریشر کریٹ کیا جائے اور برٹش قانون کے تحت الطاف حسین صاحب کے خلاف کارروائی کی جائے.
اچھا منظر صاحب سے بات کرتے ہیں جو لنڈن میں موجود ہیں. السلام علیکم منظر.
جی وعلیکم السلام.
منظر آپ لنڈن میں ایم کیو ایم کی قیادت سے بات کرنے کے لیے کوشاں رہے ہیں, برطانیہ میں پاکستانی بھی احتجاج کر رہے ہیں اور ادھر وزیر داخلہ نثار چودھری نے برطانوی حکام سے کہا ہے کہ سنگین جرم میں ملوث شخص کو قانون کے دائرے میں لانے میں معاونت کی جائے, تو پہلے تو اس پوری صورتحال کی وضاحت کیجیے گا اور یہ بھی بتائیے گا کہ اگر برطانوی حکام کا کوئی رد عمل آپ کو معلوم ہو اس بارے میں تو.
جی اس میں یہ ہو کہ میں نے کانٹیکٹ کرنے کی کوشش کی بہت سے ایم کیو ایم لیڈرز کو لیکن الٹیمیٹلی محمد انور صاحب نے مجھے رپلائی بھیجا جس میں انہوں نے اپنی اسٹیٹمنٹ ایک بھیجی جس میں کہا کہ آئی واز بورن ان پاکستان اینڈ اے پاکستانی بائی برتھ اینڈ ول ریمین سو انٹل ڈیتھ, اور ان کا کے ساتھ ہی لیکن کنڈیشنل انہوں نے کہا کہ انفارچونیٹلی اسٹیبلشمنٹ نیور ایکسیپٹس اینڈ ہیڈ ڈفرنسز فار ریزنز دین دیٹ اسٹیبلشمنٹ چوزز ناٹ ٹو نو and then he wrote so unfortunate. اسی پتا چلتا ہے کہ وہ انہوں نے بھی ڈسٹینس کرنے کی کوشش کی ہے جو کہ یہ سب سے کلوزسٹ تھے الطاف حسین کے ساتھ, لیکن انہوں نے بھی ان کی جو کل کی اسٹیٹمنٹ تھی اس سے ڈسٹینس کرنے کی کوشش کی اور اپنے آپ کو آئیڈینٹیفائی کیا کہ میں پاکستانی پیدا ہوں اور پاکستانی ہی مروں گا. تو یہ ایک تو یہ سچویشن بن جاتی ہے وہاں پر جو آل ٹوگیدر یہاں پر لنڈن میں سچویشن تھی کہ لوگ کافی اس سے پریشان ہوئے ایک دم سے اور کوشش, لیکن کیونکہ ایک ورکنگ ڈے تھا اور کل رات کو پتا چلا بہت لیٹ تو یہاں پر ایز سچ کوئی بہت بڑا آرگنائز نہیں کر پائے, لیکن میری یہاں کے لوکل لیڈر سے جو بات ہوئی ہے تو آج پی ٹی آئی والوں نے کچھ ان کے گھر کے سامنے احتجاج کیا جس میں کہ 12 سے 15 کے قریب لوگ جو تھے وہ الطاف حسین صاحب کے گھر کے باہر انہوں نے پروٹیسٹ کیا اور ساتھ ہی انہوں نے ایک لیٹر بھی بھیجا جو کہ برطانوی حکومت کو یہاں کے لوکل لوگوں نے, جس میں کہ یہ کہا گیا کہ اس میں 3-4 چیزیں جس میں ہائی لائٹ میں جو میجر ہے میں کر دیتا ہوں کہ ان کو پریوینٹ کیا جائے کہ اس طرح کی سپیچز وہ نہ کریں اور ان کے जो भी एक्शन है ऐसे गलत उनके लिए उनको पकड़ा जाए और उनके उनकी बात पुरुष की जाए। और उनको यहाँ से, साथ ये भी कहा गया कि इनको यहाँ से जो बरतानवी नेशनैलिटी की वजह से उनको प्रोटेक्शन मिलती है, तो ये भी प्ली की गई है कि उसको भी रिमूव किया जाए ताकि उनको पाकिस्तान भेजा जा सके और वहां पर उनका ट्रायल किया जाए। तो ये एक था, और प्लस उन्होंने ये भी पता चला कि वीकेंड के ऊपर हो सकता है कि वो प्लान कर रहे हैं कि एक बड़ा प्रोसेशन करेंगे और प्रोटेस्ट भी करेंगे, मोस्ट प्रोबेबली 10 डाउनिंग स्ट्रीट के सामने भी और अल्ताफ हुसैन साहब के घर के सामने भी।
अच्छा, ये फरमाएगा मंजर कि क्या डॉक्टर फारूक सत्तार की प्रेस कॉन्फ्रेंस जो उन्होंने कराची में की और जो उन्होंने कहा कि पाकिस्तान कौमी मूवमेंट की जो अब पार्टी है उसका सारा नज्म व नस्क और निज़ाम वहीं से चलाया जाएगा, इसकी तरफ से लंदन क़यादत की तरफ से कोई रद्द अमल सामने आया है अभी तक?
जी लंदन, मैंने ये प्रिसाइसली क्वेश्चन पूछा लेकिन आगे से मुझे जवाब नहीं मिला इसके बारे में। और जो कुछ वो स्पीच थी उसके बारे में भी जब डायरेक्टली मैंने सवाल किया तो मुझे कोई जवाब नहीं मिला आगे से। तो ये इससे साफ जाहिर होता है कि वो अपने इस बहुत ज्यादा अपने आप को प्रॉब्ली एक्सपोज भी नहीं कोई करना चाह रहा, और बिटवीन द लाइन उन्होंने जिस तरह एक स्टेटमेंट दी है जिससे कि ये पता चलता है कि वो जो अल्ताफ हुसैन साहब की जो स्टेटमेंट थी उससे वो अपने आप को एसोसिएट नहीं करना चाह रहे। लेकिन एज फार एज इनकी जो मैनेजमेंट की ताल्लुक है तो मेरा नहीं ख्याल कि जो उन्होंने फारूक सत्तार साहब की जो स्टेटमेंट है और लंदन का जो कंट्रोल है इतनी जल्दी इसमें कोई ब्रेक आएगी, क्योंकि क्लियरली जो अल्ताफ हुसैन साहब ने जो स्टेटमेंट दी है और फिर अनवर साहब ने जो स्टेटमेंट, मोहम्मद अनवर साहब की जो स्टेटमेंट है
जी।
तो मोहम्मद अनवर साहब कहा जाता है कि क्योंकि फाइनेंशियल कंट्रोल इनके हाथ में है तो मोस्ट प्रोबेबली यही जो होंगे स्ट्रिंग जो है वो पुल कर पाएंगे पाकिस्तान में भी, लेकिन ये आगे चल के पता चलेगा कि क्या सिचुएशन बनती है।
बहुत बहुत शुक्रिया मंजर वसीम साहब लंदन से थे। मंजर साहब अभी आपसे फिर बात होगी, हम जब बैन अक्वामी खबरों के बारे में बात करेंगे और मशरक़ वुस्ता की बात होगी, अभी थोड़ी देर बाद आपसे बात करते हैं। ब्रिगेडियर इमरान मलिक से मेरा अगला सवाल यह है कि पाकिस्तान के सूबे खैबर पख्तूनख्वा के पहाड़ी ज़िले दीरबाला में मंगल को एक स्कूल के अहाते में बम फटने से 3 बच्चे शदीद ज़ख्मी हो गए, और बताया यह जाता है कि दीरबाला के कस्बे शाकस में जहाँ स्कूल में यह धमाका हुआ वो इलाका अफगान सरहद के करीब वाक़ है। ज़िला पुलिस अफसर अतर वहीद ने वॉइस ऑफ अमेरिका से गुफ्तगू में धमाके की तफसीलात बताते हुए कहा कि सिक्योरिटी फोर्सेस ने इलाके में सर्च ऑपरेशन भी शुरू कर दिया है। तो इसके अलावा खैबर एजेंसी में इंतहा पसंदों के खिलाफ कार्रवाई की गई, वादी राजगाल में ऑपरेशन है जो 40 दहशतगर्दों के हलाक करने की खबर है। तो बरगेर साहब आप ये बताइएगा अपने दिफाई तजिया करते हुए कि क्या इस इंतहा पसंदों के खिलाफ अब जो ये कार्रवाई है, क्योंकि शुमाली वजीरस्तान का काफ़ी इलाका उनसे साफ कर लिया गया है, क्या अब हम इसे फौजी कार्रवाई का आखिरी मरहला करार दे सकते हैं या अभी मज़ीद कुछ और खबरें भी सामने आएंगी?
मेरे ख्याल में पहले ज्यादा के खैबर की ऑपरेशन जो है आप ये समझे कि इनके जो अभी बच्चे लोग रह गए हैं इन टेररिस्ट दहशत गर्दों के, ये उनके खिलाफ कार्रवाई की जा रही है। ये जो खैबर की ऑपरेशन है ये एक राजगाल वैली है जो कि खैबर एजेंसी का ये हिस्सा है, और तेरा वैली के आगे ये पाकिस्तान अफगान बॉर्डर के ऊपर इस वैली के दोनों साइड के जो पहाड़ हैं वहाँ पे ऑल वेदर पासिव हैं, कि वो जो वहाँ पे पासिव हैं वो किसी भी सीजन में आप इस्तेमाल कर सकते हैं, वो बंद नहीं होते। और ये जो माउंटेन पासिव थे इनको ये टेररिस्ट बहुत आसानी से इस्तेमाल कर रहे थे, और क्योंकि विश्वास गुजार इलाका है और वहाँ पर पहले कभी फौज गई नहीं थी पाकिस्तान की, तो इनको काफी सहूलत थी वहाँ से आने जाने की। और जो बादशाह खान यूनिवर्सिटी के अकेदा में जो अटैक हुआ था तो वो लोग भी इसी इलाके से पाकिस्तान में दाखिल हुए थे। तो पाकिस्तान की अब ये कोशिश है कि जितने भी क्रॉसिंग पॉइंट हैं अफगानिस्तान और पाकिस्तान के दरमियान, तो वहाँ पे बॉर्डर मैनेजमेंट का एक मकूल सिस्टम जो है उसको राइज किया जाए। आपको याद होगा कि तोरखान के इलाके में गेट बना दिया गया है, चमन के पहले ही गेट मौजूद है, और वहाँ पे आजकल पाकिस्तान और अफगान सिक्योरिटी फोर्सेज का कुछ मुठभेड़ हो गई है। तो ये आखिरी एक सेक्शन समझ में टेररिस्ट का जिसको क्लियर कर दिया गया है, और पाकिस्तान की ख्वाहिश ये है, जब पाकिस्तान आर्म फोर्सेज जो अब काम कर रही है वो ये है कि अब वो इन माउंटेन पासिस को उन्होंने ऑक्यूपाई कर लिया है, और अफगानिस्तान और पाकिस्तान का बॉर्डर जो है वहां पे अभी ये अपना जो क्रॉसिंग है उसके ऊपर अपना कंट्रोल इन्होंने हासिल कर लिया है। और ये एक रास्ता जो था टेररिस्ट का पाकिस्तान में एंटर होने का, और जो कि उनसे उनके लिए बहुत ही एक महफूज रास्ता था वो भी अब खत्म हो गया है। और इस तरह से उनका जो अब पाकिस्तान और खासतौर से खैर यूनिवर्सिटी के थ्रू खैर पख्तूनख्वा में आने का रास्ता भी एक बहुत बड़ा रास्ता जो था वो बंद कर दिया गया है। इसके साथ साथ अभी बाकी शहरों में भी कॉम्बिंग ऑपरेशन शुरू हो गए हैं क्योंकि इंटेलिजेंस बेस्ड ऑपरेशन है और वहां पे भी काफी लोग पकड़े जा रहे हैं जिनमें जैसे बड़े फैसिलिटेटर और उनको सहूलत कार्ड जो है वो पकड़े जा रहे हैं। इसके अलावा पाटना में कोरम एजेंसी में और एजेंसी में भी कॉमिंग ऑपरेशन जो है वहां पर पाकिस्तान आर्म फोर्सेज को और आर्मी को काफी कामयाबियां मिली है। तो मेरे ख्याल में हमें अब ये देखना चाहिए कि ऑपरेशन जब अल जो है जो कि ओवरऑल ऑपरेशन का नाम है वो काफी हद तक कामयाब हो चुका है। हम उम्मीद यही की जा रही है कि एक साल के आखिर तक यह जो दहशतगर्दी का एक नासूर जो है ये काफी हद तक पाकिस्तान और उसके सोशल उसकी सोसाइटी से गायब हो चुका होगा इंशाल्लाह।
अच्छा, एक आप बगैर साहब आपसे एक मेरा और सवाल है। अब हम पाकिस्तान और अफगान सरहद जो चमन में मुसलसल पाँचवें रोज़ भी बंद है उसके बारे में थोड़ी बात करेंगे। हमारे साथ लंदन से मीर वाइज अफगान भी हैं। पाकिस्तान और अफगानिस्तान के दरमियान चमन के मकाम पर सरहद मंगल के रोज़ मुसलसल पाँचवें रोज़ भी बंद रही। सरहद पर कायम दोस्ती गेट की बंदिश से ताजरों और आम लोगों को मुश्किल का सामना है और सरहद के दोनों जानब सैकड़ों गाड़ियाँ भी खड़ी हैं। पाकिस्तान और अफगानिस्तान के दरमियान हालिया महीनों में मुख्तलिफ मसाइल की वजह से कशीदगी में इजाफा देखा गया है। काबुल की तरफ से पाकिस्तान पर इल्ज़ाम लगाया जाता है कि अफगानिस्तान में दहशतगर्दी के वाकयात में मुलव्विस अनासिर की क़यादत मुबैना तौर पर पाकिस्तान में छुपी हुई है, लेकिन पाकिस्तान इल्ज़ाम को मुस्तरद करता है। तो पहले तो हम मीरवाइज अफगान को प्रोग्राम में खुश आमदीद कहते हैं। अस्सलाम वालेकुम अफगान साहब। अफगान साहब, इत्तलात के मुताबिक इस सिलसिले में दोनों मुल्कों के सरहदी हुकाम के दरमियान मुज़ाकरात तो हुए लेकिन अभी तक कामयाब नहीं हो सके। आप फरमाइएगा कि सरहद को खोलने के बारे में बातचीत की कामयाबी के इम्कानात क्या हैं जबकि दोनों मुल्कों के ताल्लुकात कशीदा हैं।
देखिए, बदकिस्मती से दोनों मुल्कों के दरमियान, पाकिस्तान और अफगानिस्तान के दरमियान, एक और दूसरे मुल्क के लिए कोई वाज़ेह पॉलिसी नज़र नहीं आ रहा, वो चाहे टूरिज्म के बारे में हो या सरहद के बारे में हो या तजारत के बारे में हो। सरहद बंद करना भी एक कमांडर उठ जाते हैं सरहद को बंद करते और एक कमांडर उठ करके उसको वो सरहद को खोलने की सलाहियत रखते हैं, जो कि ये बात दोनों मुल्कों की ताल्लुकात पे मनफी असर कर रहा है और अभी तक करते आ रही है। दूसरी जानिब अगर हम देख ले, सरहद बंद करने में सिर्फ ये अफगान लोकल जो अफगान हुकाम है वो इन्वॉल्व नहीं है। वहाँ पे जो मेशत की जो माफियाई कुछ गुरुह वहाँ पे मौजूद है वो लोग भी इन्वॉल्व है। कुछ लोग ये कोशिश कर रहा है कि अपनी बिजनेसेस जो है वो बाकी कंट्रीज के साथ बनाकर और उन वो अफगानिस्तान में बड़े बड़े कंट्रैक्ट हासिल कर ले, वो चाहे वो किसी भी चीज़ का हो, मैं इसकी तफसील में जाना नहीं चाहता। और दूसरी जानिब जब सरहद बंद हो जाते हैं तो फिर इल्ज़ाम की सिलसिले जो है वो शुरू हो जाते हैं दोनों तरफ से। अब अगर एक मसला सामने आ जाते हैं तो मेरी समझ में एक बात नहीं आ रहा, इन दोनों मुल्कों के दरमियान एक दूसरे मुल्क की सफारती क्यों मौजूद है, क्यों वहाँ पे कॉन्सुलेट्स मौजूद है, क्यों इनके नाते बात नहीं होते। जब कोई छोटी सी बात हो जाती है वहाँ पे सरहद बंद हो जाते हैं और बंद होने की वजह से वहाँ पे जो आवाम रह रहा है उन्हें बहुत सारी तकलीफ पहुँचते हैं। वो अफगानिस्तान से बहुत सारे लोग इलाज करने और मुख्तलिफ चीज काम करने के लिए पाकिस्तान जाते हैं और पाकिस्तान से भी इसी तरह अफगानिस्तान में लोग जाते हैं और वहाँ पे काम करते हैं। अब अफगानिस्तान की सुबह कंदहार में कमांडर उठकर उन्होंने वहाँ पे मौजूदा कारीगर के खिलाफ ऑपरेशन शुरू किया हुआ है, जो कि वहाँ की पाकिस्तानी कारीगर कंदहार और अफगानिस्तान की जिन्हों पर जो मौजूद है उन्होंने ये फैसला किया हुआ है। लेकिन अगर ये फैसला मरकजी गवर्नमेंट का है तो इससे पहले कि उन्हें जमा कर ले, उन्हें पकड़ ले, पाकिस्तान को इतला दे कि अपना लोग जो है उसे बुलवा ले या उन्हें कोई इतला दी जाए या कोई भी तरीका अपना ले।
तो चलो यहाँ
अगर हम पाकिस्तान की तरफ देख ले तो वहाँ पे भी लोगों को पकड़ना दकड़ना और उन्हें भी इज्जत करना जारी है। तो इन चीजों को अगर हम सामने रखकर कि ये हम कह सकते हैं ठीक है सर हाँ तो दो दिन बाद फिर खुल जाएगा, लेकिन हफ्ता दो बाद फिर से बंद हो जाएगा, क्योंकि ये फैसला मरकजी गवर्नमेंट जो है उनके हाथ में नहीं, वहाँ पे जो लोकल लोग लोकल कमांडर ले रहा है
वो फैसला करते हैं। यहाँ पे हम बात करते हैं जी अफगान साहब, जो जिस तरफ आपने तवज्जो दिलाई है कि खास तौर पर दोनों मुल्कों के दरमियान जहाँ एक दूसरे के मुल्क के लोग काम करते हैं, खास तौर पर उन लोगों के साथ भी रवैये अच्छे नहीं हैं, तो बरगे मलिक साहब आप ये बताइएगा कि सरहदों पर आमद रफ्त के इस मामले को अगर छोड़ भी दें तो ऐसे तो आप ये फरमाइएगा कि अब दोनों मुल्कों को क्या इकदाम उठाने की जरूरत होगी? अगर मलिक साहब नहीं है तो अफगान साहब आप मुझे बताइएगा इस बारे में, अब आप क्या समझते हैं कि जबकि दोनों मुल्कों के दरमियान बड़ी शदीद मिसट्रस्ट और बदगुमानी हो चुकी हुई है तो इस सूरत में क्या करने की जरूरत है? बिल्कुल कोई कमेंट दीजिएगा क्योंकि हमारे सेगमेंट का वक्त खत्म हो रहा है।
मेरे ख्याल से दोनों मुल्कों को वाजे पॉलिसी बनाना चाहिए, वो अगर टूरिज्म के बारे में हो, वो अगर माजरीन के बारे में हो, वो अगर सरहद के बारे में हो, अभी तक तो हमें कोई वाजे पॉलिसी नजर नहीं आ रहा। एक दिन खैबर पख्तूनख्वा की जो गवर्नमेंट है वो एक चीज कह रहा है उनके वजीर आला, दूसरी जानिब इमरान खान जो पीटीआई का सरबरा है वो कुछ और कह रहा है, मरकजी गवर्नमेंट की मौकफ कुछ और है। ये पाकिस्तान की जरूरत हाल ही, इसी तरह अफगानिस्तान में भी अगर ये दोनों मुल्क चाहे वो जो भी पॉलिसी क्यों ना हो, चाहे वो लोग सरहद बंद करते हैं या खोल लेते हैं या इसके लिए जो भी तरीका बना लेते हैं या माजरीन के बारे में कोई भी तरीका बना लेते हैं, वाजे पॉलिसी बना ले ताकि वाजे पॉलिसी पे वो लोग भी अमल कर सके और गवर्नमेंट से उनके दरमियान में भी इस तरह के हालात पेश ना आ जाए और उसी पॉलिसी को दोनों मुल्कों की जो हुकाम है वो एक दूसरे के सामने रखकर बात कर ले। इस तरह विदाउट पॉलिसी की दोनों मुल्कों के साथ ताल्लुकात चलाना मेरे ख्याल से ये मुमकिन नहीं है और अभी इसी तरह इकदाम से कभी कभार बुरे हदीसे बन हो सकता है जो कि माजी में ये इनकी सबूत जो हम देख रहा है वो वहाँ पे लड़ाई झगड़े हो चुके हैं। इस तरह हालात दोनों मुल्कों की आवाम को भी तकलीफ होगा और दोनों मुल्कों के जो ताल्लुकात वो भी खराब होते रहेंगे और एक दूसरे पे इल्जाम का ये सिलसिला भी जारी रहेगा। अगर दोनों मुल्क एक दूसरे को वाकई में सच में या वो लोग या पसंद करते हैं या पसंद नहीं करते, बेशक पॉलिसी बना ली उसी पॉलिसी को सामने रखकर ताकि कल कोई भी बात करते हैं जाकर डिप्लोमेटिक जरियों से उस पर बात कर दे। आज फिर पाकिस्तान ने रास्ता बंद किया हुआ है या अफगानिस्तान की तरफ से बंद हुआ है, अफगानिस्तान की सुबह में आटे की कीमत बढ़ जाता है, घी की कीमत बढ़ जाता है, जो चीजें पाकिस्तान से आ रहा है उनकी कीमतें बढ़ रहा है, तो इस तरह अगर कोई भी लोकल ताजर हुट करके किसी कमांडर को कुछ पैसे दिलवा दे वो टेंशन बना सकता है बॉर्डर पे या ड्यूरन लाइन पे, तो उससे कुछ लोगों को तो फायदा होगा जो लोग वही काम करना चाहते हैं, लेकिन आवाम का कितना नुकसान है और इन दोनों मुल्कों के ताल्लुकात की कितनी नुकसान है इसका अजाला तो फिर बहुत लंबा टाइम मांग रहा है जो हो रहा है। मेरे ख्याल से ये नहीं होना चाहिए, दोनों मुल्कों को वाजे साफ पॉलिसी होना चाहिए। अगर इस हद तक भी हम लोग चले जाए तो हम लोग बॉर्डर को बंद नहीं करते, इस तरह की कोई पॉलिसी ताकि हुदूद मालूम हो। अब बगैर हुदूद की ये लोग चल रहा है ताकि ये दोनों मुल्कों के लिए
लोगों के लिए खास तौर से, तो इसलिए जैसा कि अफगान साहब ने कहा कि दोनों मुल्कों को चाहिए कि इन सारे उमूर के लिए वाजे तौर पर एक पॉलिसी तरतीब दे लें। बहुत बहुत शुक्रिया मीर वाइज अफगान लंदन से हमारे साथ थे। अफगान साहब आपसे मेरी फिर भी बात होगी, हमारे इस सेगमेंट का वक्त भी अब ख़त्म होता है। पाकिस्तान और साउथ एशिया के बारे में हम बात कर रहे थे, अफगानिस्तान के बारे में। अब हम एक ज़रा सा वक्फा लेते हैं और उसके बाद हम बैन अवी ख़बरों और मशरक़ वस्ती के बारे में कुछ ख़बरें हमारे साथ हैं, अपने तजियाकारों से उस बारे में राय लेंगे। एक छोटा सा वक्फा।
ताज़ा तरीन खबरों, खसूसी फीचर्स, टीवी और रेडियो प्रोग्राम देखने और सुनने के लिए विजिट कीजिए www.voanews.com/urdu।
वॉइस ऑफ अमेरिका वाशिंगटन की उर्दू सर्विस से आप प्रोग्राम सुन रहे हैं जहां रंग। मीडियम वेव 972 किलोहर्ट्ज़ के अलावा ऑनलाइन भी ये प्रोग्राम इस वक्त आप सुन सक रहे हैं। तो अब हम प्रोग्राम को आगे बढ़ाते हैं। जैसा कि आप जानते हैं कि अभी हम प्रोग्राम में जिन मौजूदात पर बात कर चुके हैं, पाकिस्तान में मुत्तहदा कौमी मूवमेंट के हवाले से जो एक पेशरफ्त कल से जारी थी उसके बारे में आज हमने बात की अपने तजियाकारों से। इसके अलावा अफगानिस्तान और पाकिस्तान के दरमियान चमन की सरहद 5 रोज से बंद है, उसके बारे में हमारे तजियाकारों ने अपनी राय का इजहार किया। और लंदन में MQM के हवाले से जो खबरें थीं वो लंदन में मुकीम हमारे तजियाकार मंजर वसीम साहब ने दी। तो आइए چلیے اب پروگرام کو آگے بڑھاتے ہیں. ہمارے ساتھ ہوں گے, اپنے سننے والوں کو بتاتے چلیں, بیرسٹر امجد مالک ہمارے ساتھ ہوں گے, علی عمران ہوں گے جو کہ یہاں واشنگٹن سے ہیں اور لنڈن اسے ہمارے ساتھ دیں گے, منظر وسیم ایک بار پھر. تو آئیے ہم بات کرتے ہیں ترکی کے میں ہفتے کے روز کردوں کی شادی تقریب میں جو خود کش بم دھماکہ ہوا, اس میں کم سے کم 54 افراد ہلاک ہو گئے تھے, اور اس کے بعد بہت مختلف طرح سے صورتحال سامنے آئی ہے اور چیزیں تیزی سے تبدیل بھی ہوئی ہیں. ترک صدر اردوان نے اس کے لیے داعش کو پہلے مورد الزام ٹھہرایا تھا اور کہا تھا کہ حملہ آور کی عمر 12 سے 14 سال کے درمیان تھی, لیکن اب تازہ ترین اطلاعات کے مطابق ترک وزیر اعظم بن علی یلدرم کا کہنا ہے کہ ابھی تک ذمہ داروں کے بارے میں کوئی اشارہ نہیں ملا, لیکن شہادتوں اور عینی شاہدوں کے بیانات پر مبنی ایک خیال پیش کیا گیا. صدر اردوان کی ابتدائی رد عمل میں یہ بھی کہا گیا کہ پی کے 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 کارکنوں, گولن کے پیروکاروں اور داعش کے عسکریت پسندوں کے درمیان کوئی فرق نہیں. تو علی عمران صاحب کے ہمارے ساتھ ہیں, السلام علیکم علی صاحب. بہت شکریہ علی, یہ آپ کو ہم نے تفصیل پوری بتائی ایک پس منظر دینے کی. آپ یہ بتائیے گا کہ بیانات سے اس خودکش, یہ جو مختلف بیانات سامنے آئے ہیں, یہ خودکش حملے کو مزید پچیدہ کرنے کے نتیجے میں اب اس واقعے کے تناظر میں ترکی کی اصلی صورتحال کے بارے میں آپ کس طرح سے دیکھ رہے ہیں, کیا کہیں گے؟
جی, یہ ترکی کیونکہ شام کے بالکل بارڈر پہ بارڈر ہے, اس کے ساتھ بہت بڑا ملتا ہے, اور وہاں پہ کئی مہینوں سے بلکہ سال سے 2 سال سے زیادہ مہاجرین کا ایک بڑا مسئلہ ہو گیا تھا. اس کے بعد اب جب کہ شام کے اندر فیصلہ کن پاکٹس ایک بنتی جا رہی ہیں جہاں پہ کہ داعش کے خلاف جو ہیں مختلف فورسز ہیں وہ کام کر رہی ہیں. ابھی لیٹسٹ جو سچویشن ہے, یہ جو کردش ایک جو شادی کی پارٹی پہ یہ جو حملہ ہوا, اس کے یہ جو ترکی کی جو لیڈرشپ کے بیانات ہیں وہ اس بات کی غماز ہیں کہ وہ ترکی خود بھی, انکرا بھی اس بارے میں پریشان ہے کہ اس کے کیا محرکات ہیں اور کون ان کے پیچھے ہو سکتا ہے, کیونکہ ترکی اب جو صورتحال بن رہی ہے وہ یہ کہ آج ترکی کے فارن منسٹر نے بیان دیا کہ ہم بارڈر کو پورے طور پہ اس کو صفایا کیا جائے گا, وہاں پہ اس کو کلینز کیا جائے گا. تو اب 1500 تقریباً جو ترکی نے ریبیلز جو تیار کیے ہوئے ہیں, باغی جو ہیں, جو فائٹرز ہیں, وہ تیار ہیں کہ اس وقت وہ ترکی شام کے اندر ایک علاقہ ہے وہاں پہ جرابلوس, وہاں پہ تاکہ داعش کے ٹھکانوں کو حملہ کیا جائے اور ان کو وہاں سے مار بگایا جائے. ایک طرف تو وہ آپریشن چل رہا ہے, دوسری طرف سے ترکی نے حالیہ جو اتنی بامبنگز ہوئی اس کے بعد آئی ایس کے خلاف جو آپریشن جاری کیے ہوئے ہیں, پھر اس کے کردش جو فورسز ہیں ان کے ساتھ مسائل ہیں. تو اس طرح ایک جو ایک آگ جو تھی, جو شام کی کانفلکٹ کی جو آگ تھی, اس کو وہ شعلے جو ہیں وہ ترکی تک پہنچ چکے ہیں. اور ترکی اس وقت آج جو ان کا بیان تھا کہ وہ تمام ہر قسم کے ملیٹنٹس جو ہیں, جو فائٹرز ہیں, ان کے خلاف ایکشن کریں گے. تو یہ اسی جو یلدرم جو ان کے وزیر اعظم نے بیان دیا, وہ شاید یہی ہے کہ ان کو بالکل اس بات کا بھی حتمی طور پہ نہیں کہہ سکتے کہ کون اس کے پیچھے تھا. یہ جو بامبنگ ہوئی ہے جس میں 50 سے زیادہ افراد مارے گئے, شادی کی جو تھی, تو اس میں یہ میں سمجھ سکا ہوں کہ اس وقت کیونکہ اور بھی بہت سارے خطے میں جو اس وقت واقعات ہو رہے ہیں ان سب کا بھی یہ گتھم گتھا آپس میں جڑی ہوئی ہیں بہت ساری باتیں.
جی
تو جی
اچھا, ہم بات کرتے ہیں منظر وسیم صاحب, وہ جلدی میں ہیں ذرا. منظر صاحب, ایک سوال کا ہمیں جواب دیتے چلیے. ترکی کے بارے میں ہم جب بات کر رہے تھے, ترکی کی طرف سے گزشتہ دنوں آپ ہی سے بات ہوئی تھی, وزیر اعظم یلدرم نے ہی کہا تھا کہ شام میں مزید اور اہم رول وہ ادا کرنا چاہتے ہیں. اس کے ساتھ ساتھ انہوں نے یہ کہا کہ داعش کے وہ کہ ان کا ملک شام کے ساتھ ترکی سے ملنے والی سرحد پر داعش کے شدت پسندوں کا مکمل طور پر صفایا کرنا چاہتا ہے. برطانیہ میں قائم جو سیرین آبزرویٹری فار ہیومن رائٹس کی تلا ہے کہ یہ باغی جنگجو جو ہیں وہ ترکی میں اکٹھے ہوئے ہیں تاکہ داعش کے زیر قبضہ جرابلس کے شامی قصبے میں کاروائی کی جائے. اب آپ یہ سمجھتے ہیں کہ داعش کے خلاف یہ کوششوں میں جو اضافہ کیا جا رہا ہے اس سے کچھ مؤثر نتائج واقعتاً سامنے آئیں گے؟ مندر صاحب سن رہے ہیں ہمیں؟ منظر وسیم صاحب آپ ہمیں سن رہے ہیں؟
پہلے تو ریموٹلی کر رہے تھے, اب جتنا کہ بہت کلیئرلی ظاہر ہے کہ جبلوس کا جو ایریا ہے اس کو وہ دے وانٹ کہ ان کی جو پرو ٹرکی آرمی ہے جو کہ فری سیرین آرمی کے جو فائٹرز ہیں ان کے ہاتھ وہ دینا چاہتے ہیں, کیونکہ اس سے پہلے یہ ہوا تھا کہ جب انہوں نے بمبارڈمنٹ کی تھی اور وہاں سے پسپا ہوئے آئی ایس والے तो वो वाईपीजी वाले जो थे उन्होंने उस जगह पे कब्जा कर लिया और इसी का ही बदला लेने, क्योंकि वाईपीजी के साथ जो है पीकेके मिलती है और पीकेके की जो शादी का फंक्शन था उनके किसी उसी ग्रुप का
जी.
तो उसके अंदर इसीलिए आईसिस ने अटैक किया और इट्स वेरी क्लियर कि ये इनकी जो एक्सटर्नल जंग है वो तुर्की के अंदर लेकर आ गए. तो इस चीज के बदले की जो नई पॉलिसी ये लगती है कि वो अपने बॉर्डर एरियाज पे इन दोनों ही जो फोर्सेज हैं इनके कंट्रोल में जो शहर हैं उनको वो खाली करवाएंगे और वहां पर अपने प्रो जो टर्की है फ्री सीरियन आर्मी उनको वो ये बेसिस देंगे ताकि एक बफर जोन क्रिएट किया जा सके. मेरे ख्याल में तो इनकी पॉलिसी टर्की की ऐसी ही लगती है और उनकी जो प्रीवियस स्टेटमेंट थी उससे भी ये कंपेटेबल है कि ऐसा वो करेंगे ताकि उनकी जो तुर्की के अंदर हालात हैं वो बेहतर हो सकें.
बहुत बहुत शुक्रिया मंजर वसीम, लंदन से हमारे साथ थे. और हमें अब हमारे साथ हैं बैरिस्टर अमजद मलिक, हमारे प्रोग्रामों का एक और बड़ा मुमताज़ नाम है. तो हम पहले उनको भी खुश आमदेद कहते हैं. अस्सलाम वालेकुम बैरिस्टर साहब.
जी वालेकुम सलाम
मलिक साहब, बहुत बहुत शुक्रिया. आप अपने जिसे कहना चाहिए कि एक ट्रांजिट में फिर भी हमारे साथ बात कर रहे हैं. आप ये बताइएगा, एक बड़ी आज हमने प्रोग्राम का आगाज ही किया मुत्तहिदा कौमी मूवमेंट पाकिस्तान यानी MQM के बारे में, जो ताज़ा तरीन पेशरफ्त कल से सामने आई है मुख्तलिफ तरह की खबरें. आज डॉक्टर फारूक सत्तार की जो प्रेस कॉन्फ्रेंस भी हुई है जिसमें उन्होंने कहा है कि पाकिस्तान के हिस्से ही इस पार्टी को अब चलाया जाएगा. तो आप की तरफ से हमें ये मालूम हुआ था कि बरतानिया में मौजूद जो पाकिस्तानी वकला की तंजीम है जिसके आप चेयरमैन भी हैं, उन्होंने MQM के कायद के खिलाफ कानूनी कार्रवाई के लिए बरतानवी वजीर आजम थ्रेसा मे को खत लिख दिया. इस बारे में कुछ ताज़ा तरीन हमें बताइए कि यह खत की नौयत क्या है और इससे क्या नतायज की तवक्को की जा सकती है.
देखिए, ये दुनिया का असूल है कि आप अपनी सरजमीन किसी भी तरह की वायलेंस के लिए इस्तेमाल नहीं करने देते. अल्ताफ हुसैन एक सीनियर लीडर है और बरतानिया में असाइलम और पनाह पे गए थे जिसके उनकी जान को खतरा था. अब अगर शख्सी आजादियां और अपनी जान के खतरे को एड्रेस करने के लिए बरतानवी सरजमीन इस्तेमाल की गई है तो इसके नतीजे में किसी और जगह पे वायलेंस आप स्टेट नहीं कर सकते. और अगर ऐसी सूरत हाल जहाँ पे आप दो मुल्कों के तल्लुकात खराब होने का खतरा हो तो फिर तो किसी भी सूरत इजाजत नहीं दी जा सकती. यही मामला APL ने 12 मई के वाक्य के बाद उठाया था, यही मामला 3 तलवार की तकरीर के बाद उठाया था और यही मामला हमने जब इन्होंने अदारों को तजीक का निशाना बनाया तब उठाया था. अब भी हमने रिट्रेट किया है कि जब क्या है थ्रेसा में होम सेक्रेटरी थी और उन्होंने हमें अशोर किया था खत के जरिए कि हम मजहबी और नस्ली मुनाफरत फैलाने की इजाजत नहीं देंगे और बरतानवी सरजमीन कहीं भी दहशत गर्दी के लिए इस्तेमाल करने की इजाजत नहीं देंगे. तो हमने ये उनको बावर करवाया है कि आपने हमसे वादा किया था तो आप वजीर आजम हैं तो ऐसी तकरीरों और ऐसी चीजों को और ऐसी आजादियों के ऊपर रिस्पॉन्सिबिलिटी का एलिमेंट लेके आया जाए और उनको बताया जाए कि आप बरतानवी शहरी हैं, आपको ये कोई हक नहीं पहुंचता कि आप किसी दुनिया में दूसरे हिस्से में वायलेंस क्रिएट करें या स्टर करें वायलेंस जिसके नतीजे में मीडिया हाउसेस के ऊपर हमले हों या लोग मारे जाएं या लोगों की जान और माल को खतरा हो और आप अब और वो शख्सी आज़ादियाँ और हवाजतें जो बरतानिया ऑफर करता है कानून के तहत उनको आप आजादाना तौर पर इस्तेमाल भी करें.
अच्छा,
और यही अंदिया हमने आज इस पिटीशन में किया.
अच्छा, वजारत दाखिला की तरफ से पाकिस्तान की जो वजारत दाखिला है वजीर दाखिला चौधरी निसार ने भी बरतानवी हुकाम से राबिता करके लंदन में मुकीम MQM के कायद अल्ताफ हुसैन की उस तकरीर से मुतल्लिक बात की है जिसकी वजह से पीर को कराची में तशद्दुद के वाकयात हुए. तो आप चूंकि कानून जानते हैं, कानून के माहिर भी हैं, खुद आपकी तरफ से जो एक कानूनी आपका जो कानूनी बुनियादों पर आपने एक खत भी लिखा है, आप ये बताइएगा कि जब दो मुल्कों की सतह पर इस तरह की बात उठाई जाती है तो उससे क्या नतीजा सामने आता है. क्या बरतानवी हुकाम इसके नतीजे में वाकईतन कोई इकदाम उठाएंगे जो कि पाकिस्तान की वजारत दाखिला की तरफ से बराह रास्त उनको पैगाम पहुंचा है.
देखिए, हुकूमत का तो मेरा ख्याल एहतजाजी ही होगा खत. केस अगर करना होगा तो पाकिस्तान की हुकूमत के पास सेडिशन एक्ट के तहत सेक्शन 121 से 24 तक PPC में मौजूद है शिक जो जवेद हाशमी पे लगाई थी कि आप कोई भी लोगों को तरगीब इस तरह की देता है वायलेंस पे तो आप उसके ऊपर चार्ज कर सकते हैं. और उसके बाद इंटरपोल और बरतानवी हुकूमत से आप मांग सकते हैं कि तब शामिल तफ्तीश किया जाए, स्पेशली ऐसा शख्स जिसकी पार्टी है, जिसकी सियासी बसात है पाकिस्तान में, तो उससे तो ये उम्मीद की जा सकती है कि वो शामिल तफ्तीश हों. और पाकिस्तान और बरतानिया का ऑलरेडी मुआदा भी है इंडिविजुअल और ग्लास्को के एक शहरी क्रिस डोनाल्ड की कत्ल में हमने पाकिस्तान ने शहरी बरतानिया के हवाले भी किए थे कि वो शामिल तफ्तीश हो, बात को सुना हुई. तो ये एस्टेब्लिश्ड एक है برطانیہ ایز اے ریزلٹ بھی کچھ چیزیں کر سکتا ہے. وہ ایسی تحریروں کے اوپر نسلی اور مذہبی منافرت ایکٹ کے تحت کاروائی کر سکتا ہے جس کی جو کہ کمیونیکیشن ایکٹ کے تحت کوئی ایسی وائلنٹ ایکٹیویٹی ہو جس کے نتیجے میں لوگوں کی جان کو نقصان ہو یا مارے جائیں, یا ٹیررزم ایکٹ کے تحت کاروائی کر سکتا. اب چونکہ الطاف حسین کی ایک یونیک پوزیشن ہے, وہ ایک سیاسی جماعت کے سربراہ بھی ہیں, تو زیادہ تر چیزیں یہ ڈوئل دونوں طرف سے زیادہ پاکستان سے ہوں گی, اور ان کی طرف سے احتجاج ہی بلند ہوگا کہ برطانیہ اس کے اوپر نظر رکھے, لیکن زیادہ چیزیں پاکستان میں ہوں گی. ان کی تقریر اور تحریر پہ آلریڈی بین ہے. میرے خیال میں جو فاروق ستار نے بات کی ہے, شاید کہ لوگ اگر ملک سے باہر رہ کے امپوز کرنے کی کوشش کریں تو وہ کر نہیں پاتے. اس طرح آپ نے دیکھا ہے ترکی میں بھی گلن والا جو مسئلہ ہے ابھی تک چل رہا ہے. تو یہ میرے خیال میں موجودہ دور میں اب باہر بیٹھ کے آپ وائلنٹ ایکٹیویٹی زیادہ دیر تک چلا نہیں سکیں گے, اور آج نہیں تو کل ایم کیو ایم کو سافٹر پالیٹکس کی طرف لوٹنا ہوگا, جس میں ڈی ویپنائزیشن اور ملٹنٹ سیکشن کو ختم کرنا ہوگا. یہی میرے خیال میں ایک صاحب رائے بنتی ہے, اور میرے خیال حکومت بھی اسی طرف اس معاملے کو لے کے جانا چاہتی ہے تاکہ وچ ہنٹ کا انصر نہ ابھرے, اردو اسپیکنگ کلاس کی نمائندگی بھی رہے, لیکن اس میں سے وائلنس اور گن کا کلچر ختم ہو جائے.
اچھا, اب ہم بات کرتے ہیں شام کے بارے میں. اقوام متحدہ کی جانب سے امداد کی فراہمی کے سربراہ ہیں سٹیفن اوبرائن. انہوں نے پیر کے روز خبردار کیا ہے کہ شام میں ہمارے عہد کا سب سے شدید انسانی بحران درپیش ہے, اور محصور علاقوں میں لاکھوں لوگوں کی زندگی بچانے کے لیے غذا, پانی اور طبی رسد پہنچانا اشد ضروری ہے, اور جبکہ وقت ہاتھوں سے نکلتا جا رہا ہے. گزشتہ ماہ سے اقوام متحدہ نے کئی بار حلب میں 48 گھنٹے کی جنگ بندی کے لیے کہا ہے تاکہ محصور علاقے میں امداد بھیجی جا سکے اور بیماروں اور زخمیوں کو باہر نکالا جا سکے. علی, آپ سے میرا سوال ہے کہ اقوام متحدہ کی طرف سے انسانی بنیادوں پر امداد کی فراہمی اور لوگوں کے انخلاء پر زور ڈالنے کے باوجود اگر صورتحال بہتر نہیں ہوئی تو پھر حلب میں پھنسے افراد کو وہاں سے نکالنے اور ضروریات فراہم کرنے کے لیے کیا اقدام اٹھانا کرنا ہوں گے؟ کیا شام کی حکومت شہریوں کی جان اور ضروریات کی فراہمی کے لیے ذمہ دار ٹھہرائی جا سکتی ہے؟
جی دیکھیں, وہ تو کئی سالوں سے یہ چل رہا ہے وہاں پہ, لیکن ابھی جو یہ صورتحال ہے, ہم ایلوپو کی بات کر رہے ہیں کہ وہاں پہ جو 275,000 کے قریب افراد جو ایسے ہیں کہ جن کی سپلائیز کٹ آف ہو گئی ہیں, اور آج جو اقوام متحدہ کے امداد کے جو ان کے سفیر ہیں ان کا جو بیان آپ نے حوالہ دیا, انہوں نے بڑی ہی پرزور اور بڑی ہی ایک المیہ انہوں نے پورا ایک نقشہ کھینچا کہ وہاں پہ کیا صورتحال ہے بچوں کو, خواتین کو اور فیملیز کو, اور وہ ایک قسم کا اس طرح جو کراس ہیئرز ہیں, یہ جنگ جو ہے الیپو کے لیے جو سو کہا جا رہا ہے اسے, تو اس میں ایک طرف تو ہم کہہ سکتے ہیں جی کہ داعش بھی ہے, دوسرے فائٹرز بھی ہیں, لیکن حکومت بھی ہے, اور پھر فارن جو ایک آپریشنز جاری ہیں وہاں پہ روس کی طرف سے بھی, تو اس میں یہ جو شام کی حکومت ہے اس کے اوپر ایک بہت بڑی بھاری ذمہ داری یہ آتی ہے کہ وہاں پہ جو انسانی جانیں ہیں, جو سویلینز ہیں, بے گناہ لوگ ہیں, ان کو بچایا جائے, اس کی ہر طریقے سے کوشش کی جائے, اس کی تمام تر کوششیں کی جائیں, کیونکہ ہمارے سامنے مثالیں موجود ہیں کہ پہلے جو آپریشنز ہوئے ان میں کتنا بڑا نقصان ہوا, ہمیں عراق میں یعنی کہ فلوجہ میں ہوا, پھر بعد میں یہاں پہ ابھی جو چل رہا ہے, ایون یہ ہم جو دیکھ رہے ہیں روزانہ جو اتنا ریفیوجیز کی تعداد میں اضافہ ہوتا جا رہا ہے, ایک قسم کا پورا ملک آدھی سے زیادہ آبادی اس کی خالی ہو گیا, اور وہ اس میں یہ آج انہوں نے جو پرزور اپیل کی اس میں خاص طور پہ انہوں نے کہا کہ ایٹ لیسٹ جو 48 گھنٹے کی جنگ بندی کی جائے تاکہ جو اقوام متحدہ کے جو امداد کے قافلے ہیں ان کو راستہ مل سکے اور وہ جا سکیں, اور جو لائف سیونگ سپلائیز ہیں کم از کم ان کو دیا جا سکے, تو اس میں یہ ان کو بڑے دھیان سے چلنا ہوگا, اور خاص طور پہ انہوں نے امریکہ اور روس سے کہا, اقوام متحدہ کے جو سفیر ہیں انہوں نے کہا کہ جی آپ دونوں ممالک, کیونکہ آپ کو چیئر بھی ہیں انٹرنیشنل جو کوالیشن ہے کہ جو شام کے مسئلے کو, شام کی جنگ کو ایک پولیٹیکل حل کی طرف لے کے جائے, اس کے تو آپ پہ بھاری ذمہ داری عائد ہوتی ہے کہ فوری طور پر ایک جنگ بندی کی جائے تاکہ لوگوں کو وہاں پہ خوراک اور میڈیسن دی جا سکے.
اچھا, یہ ملک صاحب آپ سے میرا یہ سوال ہے, آخری سوال ہے آج کے پروگرام کا, کیونکہ اس کے بعد ہم امریکی سیاست کے بارے میں علی سے بات کریں گے, آپ یہ بتائیے گا کہ اگر اقوام متحدہ کی سفارشات اور اپیلوں پر عمل نہیں ہوتا کسی انسانی بحران کو دور کرنے کے لیے، تو اس صورت میں بین الاقوامی قانون کے تحت کچھ کر کیا جا سکتا ہے یا ذمہ داری کس پر عائد ہوتی ہے؟ اتحاد میں شامل ان لوگوں کے اوپر، ان طاقتوں کے اوپر جو کہ شام میں سیاسی عمل کی منتقلی کے لیے کوشش کر رہی ہیں، یا کہ خود شام کی اپنی حکومت کے لیے جس کے جو بشار الاسد کی حکومت ہے اور جس کو بہت سارے لوگ نکالنا چاہتے ہیں اور جس کے خلاف برسر پیکار بھی ہیں، یہاں پر بین الاقوامی قانون کی کیا صورت ہوتی ہے؟
میرے خیال میں یونائیٹڈ نیشن کی سیکیورٹی کونسل ہی کوئی ایسا فیصلہ کر سکتی ہے جس میں سیف پیسج ملے کہ اندر جا کے آپ ہیلپ کر سکیں یا کوئی ملٹری کوئی ایکشن لیا جا سکے. باقی ساری چیزیں اپنے اپنے ملک اپنے اپنے ایڈوانٹیج کے لیے استعمال کریں گے اور اس میں مینیپولیشن کا ہمیشہ آنسر موجود رہتا ہے. ریفیوجیز اور یہ کرائسس جو ہے یورپ کو پہلے ہی ہٹ کر رہا ہے، وہاں پہ بھی سیکیورٹی کنسرن ہے. یہ بات اگر ایسکیلیٹ ہوتی ہے تو یہ پورا ریجن اور اس کے ساتھ یورپ، یہ افیکٹ اور ہوگا. میرے خیال میں ماسکو چاہتا ہے کہ اسد موجود رہیں، امریکہ چاہتا ہے کہ کسی نہ کسی طریقے سے یہ بات جو ہے اسد کے بغیر بات کی جائے. دونوں اپنے اپنے مفادات حاصل نہیں کر پا رہے. یہاں پہ رول یونائیٹڈ نیشن کا ہی بنتا ہے جنہوں نے ایک روڈ میپ دیا ہے جو ہم سمجھتے ہیں، جو صاحب رائے رکھنے والے لوگ ہیں وہ سمجھتے ہیں کہ یہ جو روڈ میپ ہے یہی ایک حل ہے جس سے سول ڈسپنسیشن آئے گی اور لوگوں کی رائے کا احترام کرتے ہوئے جو لوگ جس طرح حکومت کو چلانا چاہتے ہوں گے وہ اپنی رائے دیں گے اور اس کے تحت ایک سول ڈسپنسیشن ٹیک شیپ کر لے گی اور آہستہ آہستہ چیزیں چینج بھی ہوں گی. اور سب سے بڑا مسئلہ جو کئی دفعہ اگنور ہو جاتا ہے وہ آئسس ہے. اس تمام صورتحال کا سب سے زیادہ ایڈوانٹیج آئسس اٹھاتا ہے. اگر اسپیشلی لوگ مزری میں ہوں تو ہیڈ لائن ہٹ کرتی ہیں، اگر کہیں لیپس ہو وہ حملہ کرنے میں کامیاب ہو جائیں تو وہ ہیڈ لائن میں آتے ہیں. تو یہ میرے خیال میں جو بڑا خطرہ ہے یہ ریجیم چینج اور روڈ میپ پہ نہ جانے کی وجہ سے آئسس کو ہم نہیں ہٹ کر پاتے. آئسس کے اوپر ڈیوائیڈڈ ہونے کی وجہ سے، روڈ میپ کے اوپر ڈیوائیڈڈ ہونے کی وجہ سے یہ گلف بڑھتی جاتی ہے اور کرائسس جو ہے ایسکلیٹ ہوتا ہے. میں پھر بھی یہی کہوں گا کہ ریٹرننگ ٹو روڈ میپ اور یونائیٹڈ نیشن کے پلیٹ فارم سے ہیومنٹیرین ایڈ اینڈ ملٹری ایکشن اور امپلیمنٹیشن آف روڈ میپ، یہی اس کا حل ہے.
اگر حل تو ہے لیکن کیا اس کی امپلیمنٹیشن کی صورت کیا ہوگی؟ وہ بات وہی ہے کہ یہ ہم لوگ بالکل دائرے میں گھومتے ہیں. بریسر صاحب اس کی کوئی
امپلیمنٹیشن یونائیٹڈ نیشن سیکیورٹی کاؤنسل اپنے پلیٹ فارم سے اس جو روڈ میپ بنایا ہے جس کے اوپر کمیٹڈ ہے اسد رجیم اور اپوزیشن فورسز، ان کو بٹھائیں اور اپوزیشن فورسز میں سے ہیلپ کریں، فیسلٹیٹ کریں تاکہ لیڈرشپ نکلے اور روڈ میپ کی طرف پیش قدمی ہو. اب فیسلٹیٹ یونائیٹڈ نیشن کر سکتی ہے کہ انٹرم گورنمنٹ آئے اور الیکشن کی طرف معاملہ جائے جو کہ انہوں نے ٹائم فریم دیا ہوا ہے. لیکن اگر امپلیمنٹیشن کرنے کی بجائے پھر بھی ہم یہی سوچیں کہ اسد کو ہٹا کے بات ہوگی اور ماسکو یہ اسد کو رکھ کے بات ہوگی، یہ پھر چلے گا نہیں، یہ پھر ڈیلے ہوگا جس کا نقصان سیویلین جو نارمل پاپولیشن ہے اس کو ہوگا، جس کے اوپر آج ہم بحث کر رہے ہیں.
اچھا بس آخری اسی سلسلے میں چھوٹا سا سوال کا جواب اور دیتے جائیے کہ یہ جو روڈ میپ بنایا گیا اور جس کے لیے سیاسی منتقلی کی بات ہے، الیکشنز کی بات ہے، عبوری حکومت کی بات ہے، ان سب باتوں کے اوپر پچھلے دنوں تک بہت خبریں ہم سنتے آئے کہ جنیوا میں بہت سارا ملاقاتیں ہوئیں، بہت ساری میٹنگز ہوئیں، اجلاس ہوئے، لیکن اب کچھ عرصے سے اس بارے میں کوئی زیادہ چیزیں سنائی نہیں دے رہی، اس کی کیا وجہ ہے؟
نہیں لیکن ابھی بھی سن رہا ہوں کہ ماسکو اینڈ یونائٹڈ اسٹیٹس انٹرسٹڈ ہیں کہ اس کے اوپر پیش رفت ہو، لیکن ایسے سائڈ ایشوز آ جاتے ہیں جن میں ان کے اوریجنل سٹینڈز پھر ابھر کے حاوی ہو جاتے ہیں اور ان کے اپنے مفادات کا ٹکراؤ جو انٹرنیشنل پالیٹکس ہے اس کے ساتھ ہو جاتا ہے اور پھر وہ جو اسد کے ساتھ ذاتی جو پسند ناپسند ہے وہ حاوی آ جاتی ہے اور باقی چیزیں بیک برنر پہ چلے جاتی ہیں. دیر یا بدیر ہمیں روڈ میپ کی طرف ہی لوٹنا ہے، وہی صاحب رائے اور بڑا دشمن آئسس ہے، یہی سمجھنا ہے. اگر آپ دشمن میں تمیز کرتے وقت اسد اور آئسس کو مکس کر دیں گے تو میرے خیال میں ہم کہیں پہنچ نہیں پائیں گے. میں نے بڑی دفعہ کہا ہے روڈ میپ جو ہے وہ شدید مشکلات کا شکار ہوگا، ڈیلیڈ ہوں گے، لیکن حل طلب میننگ فل پرپز فل جو اس کا سولوشن ہوگا وہ روڈ میپ کے اوپر تمام پارٹیوں کا اتفاق اور امپلیمنٹیشن ایٹ دی پلیٹ فارم آف یونائیٹڈ نیشن سیکورٹی کاؤنسل، اور یہی ہے وہ جس کا سیکنڈ حصہ آ جاتا ہے کہ نان سیکٹیرین انٹرم گورنمنٹ، پریزیڈینشیل ووٹ اور اپوزیشن کا متحد ہو کے لیڈرشپ نکالنا اور ساتھ ساتھ آئسس کو ایڈریس کرنا اور ساتھ لوگوں کی ہیومنٹیرین مدد کرنا تاکہ لوگ اگر بہتر خوشحال ہوں گے تو ہی اچھا ووٹ ڈال سکیں گے.
بہت بہت شکریہ امجد مالک, بیرسٹر امجد مالک ہمارے ساتھ تھے. ملک صاحب آپ کے وقت کا بہت شکریہ, آپ سے پھر بھی میری بات ہوگی. اب ہمارا آخری بالکل سیگمنٹ ہے جس کے لیے ہم علی عمران سے بات کرتے ہیں. ریپبلکن پارٹی کے امیدوار ڈونلڈ ٹرمپ نے کلنٹن فاؤنڈیشن کو بند کرنے کا مطالبہ دہراتے ہوئے الزام لگایا ہے کہ چندے پر چلنے والا یہ گروپ ان کی مد مقابل امیدوار ہلری کلنٹن کے مفادات سے متصادم ہے, اور اس سلسلے میں انہوں نے متعدد فاؤنڈیشن کے معاملے پر دباؤ محسوس کرتے ہوئے ادارے نے گزشتہ ہفتے اعلان کیا کہ اگر ہلری کلنٹن منتخب ہو جاتی ہیں تو بیرون ملک اور بڑی کمپنیوں سے عطیات لینا ختم کر دیا جائے گا, اور اعلان میں یہ بھی کہا گیا کہ ان کے شوہر سابق صدر بل کلنٹن گروپ کے بورڈ سے دستبردار ہو جائیں گے. لیکن پھر بھی یہ اعلان کافی ناقدین کے لیے ثابت معلوم نہیں ہوتا. علی عمران صاحب, یہ فرمائیے گا کہ ریپبلکن اور ڈیموکریٹ صدارتی مہم میں دونوں امیدواروں کی طرف سے الزام در الزام کا جو سلسلہ جاری ہے, کیا وہ انتخابی مہم کا ایک جائز اور معمول کے مطابق صورتحال کی عکاسی کرتا ہے, یا پھر 2016 کی انتخابی مہم پہلی انتخابی مہموں سے مختلف قرار دی جاتی ہے؟
جی یقیناً آپ کی جو آخری بات تھی کہ یہ ایک یعنی کہ غیر معمولی ایک الیکشن کیمپین ہے. اس میں ایک طرف تو جو شعلہ بیانی اور بات چیت جو کی گئی, جو امیگرینٹس اور امریکہ میں جو آباد میکسیکن امیگرینٹس ہیں اور مسلمانوں کے متعلق جو کچھ ریپبلکن پارٹی اور خاص طور پہ ڈونلڈ ٹرمپ کی طرف سے جو باتیں کی گئیں, دوسری طرف کل کا جو میں ذکر کروں گا یہاں پہ, ابھی آپ نے جس بات کا کلنٹن فاؤنڈیشن کا ذکر کیا, تو کل تین ڈیولپمنٹس ایسی ہوئی ہیں جس سے یہ لگ رہا ہے کہ ہلری کلنٹن جن کو کوئی ایک ان کی کیمپین کو اسموتھ سیلنگ ہمیں نظر آ رہی تھی, وہ ایک جو اگر میں اسپورٹس کی اصطلاح استعمال کروں تو اسٹیپل چیز بن گیا ہے یہ کمپٹیشن دونوں کے درمیان. کیونکہ اب دیکھیں کل ایک تو ایس بی آئی کی طرف سے یہ بتایا گیا کہ 15,000 نئی جو ای میلز ہیں ان کی وہ
اکتوبر کے وسط میں باہر آئیں گی.
جی نمبر ٹو, ایک جج نے آرڈر دیا ہے کہ یہاں کے محکمہ خارجہ کو کہ وہ جلدی سے ان ڈاکومنٹس کو ریلیز کرنے کا اہتمام کرے. اب تیسری طرف جو ان کی ہما آبدین جو ایڈوائزر ہیں اور چیف ہیں ان کی کمپین کی, ان کی ای میل بھی ایک علیحدہ سے اس کا یعنی کہ ان دو ڈیولپمنٹ سے
اس ادارے کی ریفرنس ہے.
جی وہ بھی آئیں. تو پھر اس کے بعد یہ جو کلنٹن فاؤنڈیشن کے جو ڈونرز تھے انہوں نے جب وہ امریکہ کی وزیر خارجہ تھی ان کو اپروچ کیا کہ ہمیں کچھ فیورز دی جائیں, تو اسی تناظر میں ڈونلڈ ٹرمپ نے یہ بات کی ہے. اب ہمیں معلوم ہے کہ دونوں کینڈیڈیٹس جو ہیں ان کے ٹرسٹ ایشوز بھی ہیں, ان کی اپنے اپنے ووٹرز کے سامنے کچھ اسٹرینگس بھی ہیں, لیکن ان کے بہت سارے ایشوز کنٹروورسیز بھی بہت زیادہ ہیں. تو اب یہاں کے امریکی ووٹرز اس یہ حیران ہیں اور سوچ رہے ہیں کہ کیسے یہ ممکن ہوگا کہ دونوں جو کینڈیڈیٹس ہیں اتنے زیادہ ایشوز جو ہیں ان کو اوور کم کریں گے اور ایک ٹرسٹ کی جو رشتہ بنایا جاتا ہے ووٹرز کے ساتھ وہ بنا سکیں گے, تاکہ نومبر 8 میں جو الیکشن ہوگا وہ کیسے ہوگا. دوسری طرف ٹرمپ جو کہ جنہوں نے ایک قسم کا ڈیمونائز کیا مسلمانوں کو, میکسیکن کو, خواتین کو, امیگرینٹ کمیونٹیز کو, وہ ابھی ریچ آؤٹ کر رہے ہیں کہ افریقن امریکن کمیونٹیز کو ریچ آؤٹ کیا جائے اور دوسرے بھی لوگوں کو وہ کر رہے ہیں. تو لیکن یہ ایک دونوں کینڈیڈیٹس کے لیے بہت بڑا ایک مسئلہ ہے اور بہت بڑا ٹیسٹ ہے, اور ہم آج ہم نے ویوز اینڈ نیوز میگزین میں ایک ڈیٹیلڈ انالیسس بھی اس کا ڈالا ہے کہ دونوں کینڈیڈیٹس کو کیا کیا چیلنجز درپیش ہیں اور یہ کیا ان کے لیے ممکن ہوگا کہ ان کو اوور کم کر سکیں, اور ایک کیونکہ یہ غیر معمولی قسم کا الیکشن سیزن ہے اور اس میں غیر معمولی چیلنجز ہیں اور غیر معمولی حالات ہیں اور ووٹرز کے لیے بھی ایک غیر معمولی صورتحال ہے.
اس بارے میں بالکل جیسا کہ آپ نے کہا کہ ہم اس کا تجزیہ کسی وقت ضرور پیش کریں گے. ہم اپنے ان پروگراموں میں امریکہ میں انتخابی عمل کے بارے میں گاہے گاہے پروگرام پیش کرتے ہیں, اور اب جلد ہی کسی وقت ہم ایک تفصیلی پروگرام اس بارے میں پیش کریں گے کہ ان دونوں امیدواروں کے ساتھ, جیسا کہ عام طور پر تجزیہ کار کہتے ہیں کہ بہت ساری ان کے مسائل ہیں اور ان کی کنٹروورسیز کے پیش نظر ووٹروں کو کافی مشکل ہو رہی ہے فیصلہ کرنے کے لیے, تو اس کی ساری صورتحال کیا ہے اور نومبر 2016 کے انتخابات پر اس ساری صورتحال کا اثر کیا مرتب ہوگا, اس کے بارے میں ہم ضرور بات کریں گے. لیکن ہمارے آج کے پروگرام کا وقت اب ختم ہوتا ہے. پروگرام جہاں رنگ آپ سن رہے تھے وائس آف امریکہ واشنگٹن کی اردو سروس سے, میزبان بہجت جلانی کے ساتھ میرے ساتھ پروڈیوسر تھے اسور امام اور انجینئر مارٹن کروسس. بہجت آپ سے یہ پروگرام ختم کرنے کی اجازت چاہتی ہے. آپ سے میری ملاقات پھر ہوگی انہی پروگراموں میں. اب اجازت دیجیے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.